सुन्ने रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 मेगाहर्ज कालीकोट र www.malikafm.org.npबाट पनि हरेक साता बुधबार राति 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौँ। कृति सौरभका गएका 12 सातादेखि हामीले उपन्यास फिरफिरेको वाचन गरिरहेका छौँ। 13 श्रृङ्खलासम्म आउँदा पृष्ठ 233 वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा घुइरामको छोरो बितेपछि गाउँले जुठियामैलाई बोक्सीको आरोप लगाएका छन्। जुठियामैलाई कुटपिट गरेका गाउँले कालो मसो दलेर कपाल फालिदिएका छन्। अब के हुन्छ सुनौ फिरफिरेको 13 अंश पृष्ठ 234।
उड़ी जाऊं भाने म पंछी होइना बसनु एलै मन छैना खसम को मोहनी लागे रहो कि होश मेरो एलै यहाँ छैना उड़ी जाऊं
रनेले कैची समायो र समाए जुठियामैको चुल्ठो कैची चलायो। चुल्ठो भुइँमा खस्यो। रनेले कैची चलाइरह्यो। हुरीमा झरेका पात झैँ रौँहरू खस्न थाले। रनेले कैची भुइँमा फाल्यो र ब्लेड समायो। ब्लेड उनको तालुमा घस्रिन थाल्यो। ख्यार ख्यार ए जुठी, तेरा रौँ त खस्न लागेछन्। असारेले पातला भइसकेका रौँ छाम्दै भनेका थिए, खस्न देऊ। उनी हाँसेकी थिइन्। अब बुढेसकालमा हिरणी हुन कहाँ जाम्ला र? पहिला कस्ता सलक्क परेका थिए कपाल। असारेले भनेका थिए, तेरो चुल्ठो जस्तो त कसैको थिएन बाबै। तेरै कपाल देखेर पो मेरो दिल बसेको। त्यही रात असारेले अमलाका दाना पिनेर कपालमा लगाइदिएका थिए, काइँले कोरिदिएका थिए। तेरो कपालमा मेरो दिल अझै छ जुठी, उनले कानमा भनेका थिए। कालो बादल ठाटिँदै गएपछि जसरी सूर्य टल्किन थाल्छ त्यसरी जुठी आमैको मुडुलो टाउको टल्किन थाल्यो। ब्लेड राम्ररी चलाउन नजानेर होला ठाउँ ठाउँमा रगतका छिटाहरू पनि टाँसिएका थिए। उनको टाउको भदभदाइरहेको थियो। खै कालो मसो, रने करायो। भर्खरै तयार पारेको कालो मसो प्लास्टिकमा बेरेर झक्कुलाल आँगनमा आइपुग्यो। रनेले हडबडाउँदै कालो मसो समायो। जुठियामै टाउको यताउता नचाउन थालिन्। ए बुढा, टाउको समात। रनेको आदेश सुन्नासाथ झक्कुलालले मुडुलो टाउको समायो। उसका हातमा रौँका ठुटाहरू बिजाउन थाले। तालुको रगत उसका हत्केलामा लाग्यो। उसले मुख बिगार्यो। रनेका मुसो लतपतिएको हात जुठियामैको अनुहारमा सलबलाउन थाल्यो। कालो मुसो अमिलो गनायो। उनको अनुहारको चन्द्रमाला बिस्तारै ग्रहणले निल्दै गएझैँ भयो। आँखाभित्रको सेतो सतह मात्र बाँकी रह्यो। दगुर्दै आएका पवन र बसन्त प्ल्याकपुलुक आँगनतिर हेर्दै उभिए। दुवै असिन पसिन थिए। झम्म खोलामा हाम फालेर आएझैँ। पवनले मुडुलो टाउको, अँध्यारो पोखरीमा सल्याकसुलुक गरिरहेका माछा जस्ता आँखा र भिजेको बिरालो झैँ काँपिरहेको ज्यान देख्यो। उसले एकटक हेरिरहेका गाउँलेतिर हेऱ्यो। देख्यो आँखाबाट आगो ओकलिरहेकी पम्फा। पछौराले मुख छोपिरहेकी जैमली, जुठियामैका काँध भर्खरै हुत्याएको घुइयाराम, जुठियामैको मुडुलो टाउको समाएर यताउता पल्याक पुलुक हेरिरहेको झक्कुलाल र हाँडी जस्ता हात झड्काइरहेको रने। गु खोइ, रने करायो। झक्कुलालले सालको पातमा बेरेको दिशा घिन मान्दै रनेलाई दियो। रनेले घिन मान्दै नाक खुम्साएर भन्यो, सबै मैले नै गर्नुपर्ने हो, कसैले यसलाई गु कोच्याउ भनेको? जुठियामैले आत्तिँदै हात जोडिन्, कराउन खोजिन्। उनको आवाज निस्केन, उनले मुख टम्म पारेर बन्द गरिन्। गाउँलेहरू घिन मान्दै उभिरहे। ए झक्कुलाल, यो गाम तेरो पनि हो, त नै कोचा, आखिर तेरै नातिको गु त ल्याएको होलास् नि, जीवरामले आदेश दिए। झकुलालले एकपल्ट गाउँलेहरूतिर हेऱ्यो, अनि जुठियामैतिर। उसका हात थर्र काँपे। उसले सालको पातबाट गुको डल्लो झिकेर जुठियामैको मुखतिर बढायो। जुठियामै फुर्लुङ्ग पछारिन्। उनको मुख सिलाए जसरी बन्द भयो। रनेले जुठियामैको टाउकोलाई आफ्ना दुवै तिग्राका बिचमा चेप्यो र उनका गालालाई दुईतिरबाट बेसमारी च्यापेर मुख खोल्ने कोसिस गर्यो। जुठियामैले मुख बन्द गरिरहेन्। उनका गोडा छटपटाइरहे। मुख खोल्दिनस् बक्सी, रनेले चड्कन लगायो। चोटले गाला रन्के होलान्। जुठियामैको मुख घाइते बचेराको चुच्चो चाहिँ अलिकति उघ्रियो। त्यही बेला झक्कुलालले उनको मुखमा गु ल्याप्प टाँसिदियो। पवनलाई उल्टी आउला जस्तो भयो। अबेरसम्म जुठियामै भुइँमै लडिरहन्, अनि बिस्तारै उठेर बसिन्। मुखमा लागेको गु पाखुराले पुछिन् र गाउँलेतिर हेर्दै थु गरिन्। पवन र उनका आँखा ठोक्किए। जुठियामैका ओडार जस्ता आँखा तिर चाहिँ पवनको छातीमा ठोक्किए। ऊ बेसमारी दगुरियो। ऊ पिपलको मोडसम्म के पुगेको थियो? बसन्तले हात समाएर तान्दै कापेको स्वरमा भन्यो, जुठियामैलाई मार्न लागे, बचाउनु पर्यो, जाम, मेरा बालाई बोलाएर ल्याम, पवनले रुन्चे स्वरमा भन्यो, बाले बचाउनुहुन्छ। पवनलाई चाहिँ बसन्तलाई पनि हाँस लाग्यो। उनीहरू छातीले टेकुला चाहिँ गरेर दगुरिरहे। अलि पर के पुगेका थिए, कल्लुराम आफ्नो कछाड समाएर दगुर्दै आइरहेको थियो। पसिनाले भरिएको कल्लुरामको अनुहार रातो भएको थियो। गु कोचाइसके, अब मार्छन्, पवनले भन्यो। तर उसको आवाज कानमा ठोक्किनुभन्दा अघि नै कल्लुराम परै पुगिसकेको थियो। पवनले शान्तिरामको खेतका आलीका सूर्यमुखी फुलसित ठोक्किँदै दगुरिरहेका सर्वजित मास्टर साहबलाई देख्यो। पहिलोपल्ट बालाई देख्दा उसको मन हरहर भयो। आँठ पनि आयो। उसका बाले भने गाउँलेहरूले मानिहाल्छन्। बसन्तलाई लाग्यो, उसका बा भएका भए जुठियामैलाई बचाउन यसरी नै दगुर्दा हुन्। ऊ बोक्सी भनेर जुठियामैलाई पिटेको थाहा पाएर घरमा गएको थियो, तर जसोदा घरमा थिएनन्। डोको नाम्लो र आँसी पनि थिएन। कता दगुरिया छ सै? सर्वजित मास्टर साहबले सोधे। जुठिया, पवनको घाँटी किक्लिक्क भयो। उसले सर्वजित मास्टर साहबको दायाँ हात ट्याप्प समायो। बा, जुठियामैलाई गुको चाहे, अब मार्छन्। उनले पवनका आँखामा आँसुका धार देखे, अनुहारमा डर देखे, जुन अहिलेसम्म देखेका थिएनन्। पवनको हातको तापले उनको हात तातो भयो। उनले पवनको हतार हतार तलमाथि भइरहेको छाती देखेर देखे छातीभरि पसिनाका धब्बा। बा, मैले ढाँटेको हुँ, उसले हिक्क गर्यो। जुठियामै बोक्सी होइनन्, बा गएर बचाउनु, म अब कहिले ढाँट्दिन, त घर जा, उनले भने। म जान्छु, र उनी दगुरे। पवनलाई उनको दगुरा ढिला लाग्यो। उसको मनले त चरा चाहिँ उडेको हेर्न चाहिरहेको थियो। उनी पखेटा फैलाएर जुठियामैकोमा पुगुन्। जुठियामैलाई ट्याप्प समाउन्, पिठ्यूमा राखुन्, भुर्र उडुन्। पवन र बसन्तले परपर हुँदै गइरहेका सर्वजित मास्टर साहबलाई हेरिरहे। दुवैका मलिन आँखा एकापसमा जुदे। त्यही बेला बसन्तले पवनको हात ट्याप्प समाएर दगुर्यो। कल्लुरामको नाकबाट रगत बगिरहेको थियो। माथिल्लो ओठ सुन्निएको थियो। नाकबाट खसेको रगतले सट उध्रिएको छातीमा धमिलो धब्बा बनाइसकेको थियो। उसलाई गाउँले अठ्याएका थिए। समात्नेहरू चारजना थिए। हेर कल्लुराम, गाममा बस्ने भए यस्तो बितन्डा नमच्चा, जीवराम सम्झाइरहेका थिए। मर्दा पर्दा चाहिने यी गाउँलेहरू नै हुन्, भनेको मान। मेरो नाकमा मुक्का मार्यो। कल्लुरामका घाँटीका नसा गणेउला चाहिँ चल्मलाए। कि मर्छु कि मार्छु, छोड मलाई। कसकसले मलाई मुक्का मारेको मलाई थाहा छ। रनेले उसलाई पहिलो मुक्का हानेको थियो। ऊ रन्थनिएको थियो। उसको आँखा अघि अँध्यारो भएको थियो। त्यही अँध्यारोमा कसले उसको पानी पेटमा लात्ती हान्यो, कसले घुच्चोकमा मुड्की बजार्यो, उसलाई थाहा थिएन। ऊ आँगनमा झोक्राएर बसिरहेकी जुठियामैतिर जति हेर्थ्यो, त्यति उसको मुटु फुत्त बाहिर निस्केला जस्तो हुन्थ्यो। जुठियामैले आँसु र आशा भरिएका आँखाले उसलाई हेरिन्। यो माई चुडेल होइन, उसको आर्तनाद आँगनभरि फनफनी घुम्यो। उसको कतै ठोकिएर फर्किरहेको आवाजसँगै पवन र बसन्त आइपुगे। उनीहरूले कल्लुरामतिर हेरे, जुठियामैतिर हेरे। पवनले आँखा घुमाएर सर्वजित मास्टर साहबतिर हेऱ्यो। उनी तिन चारजना गाउँलेसित गुनगुन कुरा गरिरहेका थिए। बाले पक्कै सम्झाइरहेका होलान्, उसले ठानियो। म माईलाई केही हुन दिन्न, म छाती थाप्छु, कल्लुराम चिच्चायो। जीवरामले मुड्की ताके। म दिसे, सारा गाउँले भनेको कुरा मान्दैनस्? तिमीहरू सबै मिलेका छौ, कल्लुराम आत्तियो। म मास्टर साहबसित कुरा गर्छु। सर्वजित मास्टर साहेब झस्के। जीवराम उसको नजिक आए। जीवराम उनको नजिक आए। लौ मास्टर, तिमी नै सम्झाइदेऊ, तिमी पनि याद राख, मर्दा पर्दा चाहिने हामी नै हौ। सर्वजित मास्टर साहबको अनुहार अमिलो भयो। उनी कल्लुरामको नजिक आए। ऊ दाम्लोमा जेलिएको गोरु झैँ फुँ फुँ गरिरहेको थियो। उसले आस मानेर हेऱ्यो। उसले सोच्यो, जे भए पनि स्कुलका मास्टर हुन्, संसार बुझेका छन्। हेर कल्लुराम, सारा गाउँको विरोधी भएर हुँदैन, मर्दाका मलामी र बिहेका जन्ती नै हुन्। गाउँलेसित झगडा गरेर के गर्छस्? उनले भने, घरमा आगो लाग्दा पानी हालिदिने पनि यिनै हुन्। भनेको मान, त एक्लै छस्, बिरामी भइस भने यिनै काम लाग्ने हुन्। चुप लाग। पवनलाई टाउकोमा मसानले ठ्वाङ ठ्वाङ किला ठोके जस्तो लाग्यो। आँखाबाट बर्र आँसु खसे। बाले यस्तो कुरा गर्लान् जस्तो त उसलाई लागेकै थिएन। उसले सर्वजित मास्टर साहबका काँपिरहेका हात, ओठको कम्पन, रातो अनुहार र जुठियामैसित बचाइरहेका आँखा हेऱ्यो। मलाई बुखार हुँदा यही माइले बचाएकी हो, कल्लुरामले हिक्का छाड्यो। मलाई बेटा पनि भनेकी हो। ऊ गलिसकेको थियो। उसलाई हट्याइरहेका गाउँले उसलाई छाडिसकेका थिए। आँसु पुछ्यो, खोच्याउँदै जुठियामैतिर गयो। अब उसले के गर्छ? सन्नाटा छायो। ऊ जुठियामैको नजिक पुग्यो। उसले जुठियामैका कक्रक्क सुकेका ओठ देख्यो, काला भइसकेका देख्यो। डढेलोमा जलेको सालको ठुटो जस्तो मुडुलो टाउको देख्यो। बाघले चिथोरेको गाईको अन्तिम कम्पन झैँ थरथराइरहेको ज्यान। उसले हात जोड्यो, माई मलाई माफ गर। उसको गला अवरुद्ध भयो। जुठियामैको अन्तिम आशाको मसिनो धागो च्वाट्ट चुडिएको थियो। उनका आँखाबाट मसिनो आँसुको धर्को खस्यो, जसलाई अनुहारको कालो मोसोले निलिदियो। मेरो असारे आन्जेल मलाई यहीँ बस्न देऊ। असारे आएपछि गाम छाडेर जाम्ला बाबै, उनी बरबराइन्। मेरो असारेलाई आउन देऊ। कलुरामको हृदयभित्रबाट एउटा हिक्क बाहिर निस्क्यो। ऊ बिस्तारै आँगनको किनारसम्म आयो। एकपल्ट गाउँलेहरूलाई हेऱ्यो, अनि आकाशतिर अनुहार फर्कायो। जोडले धरती नै चिरा पर्ने गरी थुक्यो, थुक्क। त्यसपछि ऊ फटाफट हिँड्यो। अलि पर पुगेपछि उसले जीवारामको चर्को आवाज सुन्यो, 12 बजे अघि नै बक्सीलाई गाउँ निकाला गर्नु भनेको छ झाँक्रीले। जुठियामैले कपडाको सानो पोको बनाइन्। कपडाहरूको बिचमा असारेको फोटो, एउटा सुल्पा, एउटा गुँडको डल्लो राखिन्। रनेले ठुलो पोको बनाउन पनि दिएन। 11:30 भइसकेको थियो। ऊ सकेसम्म चाँडो लखेटेर एक निद्रा निदाउन चाहन्थ्यो। ऊ थाकिसकेको थियो। उसले जुठियामैको पाखुरा समाउँदै बाहिर ल्यायो। म बुढी कहाँ जाउँ? उनका लाचार आँखाहरू रनेका आँखासित ठुक्किए। रने अलिकति हच्कियो। के देख्यो उसले ती आँखामा? जीवाराम अघि सरे, हेर जुठी गइहाल, तँ यही गाममा बुढी भकियोस्। तेरो ज्यान तैँलाई बिर्ता भयो, जान्छेस् कि फेरि गामभरिको गुको चाम। जुठियामैले गाउँलेहरूतिर हेरिन्। सबैका आँखा उनी माथि थिए। उनी उभेकी त थिइन्, तर उनका गोडा ज्यान थाम्न नसक्लान् झैँ लगलगी काँपिरहेका थिए। खाली पेट बटारिरहेको थियो। रिङ्गटा जले जस्तो भइरहेको थियो। उनले एकपल्ट घरको ढोका हेरिन्, ह्वाङ्गै थियो। तुलसीको मठतिर हेरिन्, उदास थियो। अचार बनाउन सुकाएका मुलाका चानाहरू छरिएका थिए। आँगनको बिचमा कपालको थुप्रो थियो, हावाले बिस्तारै हल्लाइरहेको। यही घर त हो जहाँ उनका 35 वर्षहरू बिते, जहाँ बस्दा बस्दै अनुहारमा बुढेउली पलायो, यौवनको दलिलमा ध्वाँसो भरियो, जहाँ अँध्यारो रातमा असारेको यादमा छटपटिँदै उनले ओछ्यानमा कोल्टे फेरिरहन्, जहाँ सिरानीमा उनको आँसुको टाटो बसिरह्यो, जहाँ उनी मध्यरात नमिठो सपनाबाट झस्किँदै उठिन्, जहाँ हुरीले कब्जा हल्लाउँदा पनि असारे आएकी भनेर उनले दैलो उघारिन्। उनले एकपल्ट अगाडि सर्पझैँ लमतन्न परेको बाटो हेरिन्। कतै झुप्लुक्क असारे आइहाल्छन् कि, गुमलुङ्ग अङ्गालोमा लुकाउँछन् कि। तर मसिनो हावाको झोक्का आयो, असारे आएनन्। ए बोक्सी, छिटो जा, घुइयारामले उनको काँधमा धक्का दियो। फेरि फर्केर नआएस, नत्र ज्यान एकातिर टाउको एकातिर होला, बुझिस्? जुठियामैको मुटुभित्रबाट एउटा भक्कान निस्कियो, पेट बटार्यो। घोडा ललाक लुलुक भए। आकाशमा टाँठो सूर्य थियो। उसले सबथोक देखिरहेको थियो। उनी सुस्त अघि बढिन्। गाउँलेहरूले उनको बाटो छोडिदिए। उनी मुडुलो टाउको निहुराएर भिडबाट बाहिर निस्किन्। पवन भक्कानियो। उसले माथिल्ला दाँतले तल्लो ओठ चेप्यो। सर्वजित मास्टर साहबले हात समाए, तर उसले हात झड्कारियो। ऊ बसन्तको छेउतिर सरियो। बसन्तलाई अनुहारको छाला तन्के जस्तो लागिरहेको थियो। उसका कानका लोती रनक्क भएका थिए। जुठियामैले एकपल्ट घरतिर हेरिन्। जुठिल्नामा माझ्ना राखेका भाँडाकुँडा त्यत्तिकै थिए। उनका आँखा धमिला भए। उनी अघि बढिन्। केही गाउँले हुरहुर पछि लागे। उनी पिपलको फेदमा पुगिन्। त्यहाँ अझै उस्तै बतास चलिरहेको थियो। पातहरू मधुरो सङ्गीत निकालेर हल्लिरहेका थिए। घामका टुक्रिएका किरण भुइँमा पोखिरहेका थिए। यही पिपलमन्थिर असार टिप्रीगढमा गीत घन्काउँदै बस्थे, टोलाइरहन्थे। उनी सधैँ पिपलको रुखलाई एक फन्का लाएर मात्रै अघि बढ्थिन्। यसपालि उनले पिपलको रुखलाई हेरिरहन् अघि बढिन्। ए रने, यसलाई गाउँ कटाएर मात्रै आइज, घुइयारामले आदेश दियो। थकित रने पछि लाग्यो। उसको पछि झक्कुलाल, झक्कुलालको पछि जीवाराम, जुठियामैका पछि पछि सानो झुन्डा नै हिँड्यो। सर्वजित मास्टर साहबले हिँड्ने लागेको पवनको हात च्याप्प समाउँदै भने, त कतै नजा। उसले आफ्नो हात छुटाउने कोसिस त गर्यो तर सकेन। ऊ झोक्राएर उभिरह्यो। बसन्तले उतिर हेऱ्यो। सर्वजित मास्टर साहबतिर हेऱ्यो र खुर्रो दगुर्यो। अलि पर पुगेपछि बसन्तले देख्यो, जीवाराम बाटोको बिचमा लौरो समाएर पछि लागिरहेका केटाकेटीलाई फर्काइरहेका थिए। ऊ हच्कियो। उसलाई कता जाउँ भयो। ऊ घरतिर दगुर्यो। जसुदा आँगनमा दाउराको भारी बिसाएर अनुहारमा पानी छम्काउँदै थिइन्। उनले हुत्तिँदै आइरहेको बसन्तलाई देखिन्। ए, किन बत्यासस यसरी? उनी कराइन्। आमै जुठी आमै त बोक्सी रे, गुको चाहे, ऊ परेबाट करायो। सबै मिलेर गाउँबाट धपाए। उनी जिल्ला परिन्। उसले आँगनमा उभिएर आफ्ना घुँडातिर झुक्दै स्यासा गर्दै सुनायो। जसुदा उफ्रेर आँगनको डिलमा आइन्। आँखी भाउमाथि हत्केला राखेर सकेसम्म टाढा हेर्ने कोसिस गरिन्। तर उनले जङ्गलको छेउमै अलिकति माथि उठिरहेको धुलोको भुमरी मात्रै देखिन्। उनी अघि त्यही बाटो हुँदै आएकी थिइन्। अलि छिटो भएछ। बसन्तले उनको कम्मर दुवै पाखुराले उठायो, जसदाले उसको पसिनाले भिजेको कपाल सुमसुमाइन्। उनका हातगोडा लगलगी काँपिरहेका थिए। उनको मुखबाट मसिनो सुस्केरा सँगै निस्कियो। त्यति सोझीलाई यस्तो गरेछन्। उनी एकैछिन मौन भइन्। जङ्गल छेउको धुलो बिस्तारै छाँटिँदै गइरहेको थियो। उनले तुरुक्क झरेका आँसु पुछिन्। बाँसबारलाई तिनको आँसुको सराप लाग्नेछ। जसदाले आँसु पुछिरहेका बेला जुठियामै अन्तिमपल्ट गाउँलाई हेरिरहेकी थिइन्। गाउँ उस्तै थियो, तर गाउँलेको हृदयबाट उनी बाहिर हुत्तिएकी थिइन्। उनले पछि पछि आएका गाउँलेहरूतिर हेरिन्, केही बोलिनन्। बरु गाउँलेहरू नै उनको नजरबाट बस्न यताउता टाउको फर्काउन थाले। सराप पाइने हो कि, उनीहरू सोचिरहेका थिए। उनीहरूले जुठियामाईको तिर्खाले कक्रक्क परेका ओठ, भोकले बटारिएको पेट, भब्बाइरहेको टाउको, अनुहारको छालालाई चुसिरहेको कालो मसु, उनले छातीमा टाँसेको सानो पोको केही देखेनन्। उनीहरूका आँखामा त केवल आफ्ना सन्तानका अनुहार नाचिरहेका थिए। उनीहरू चाँडै बोक्सीको गहिरो भयबाट मुक्त हुँदै थिए। रनेले जा भन्ने इसारा गर्यो। जुठियामाईको दायाँ गोडा अलिकति माथि उठ्यो। जब उनले भुइँमा टेक्नेछिन्, धरतीले उनलाई फनफनी घुमाउनेछ। उनी फेरि कहिल्यै फर्केर बाँसबारी आउने छैनन्। र उनले पहिलो पाइला टेकिन्। कलुरामले रातभरि छटपटिएर ओछ्यानमा कोल्टे फेरिरह्यो। ठाउँ ठाउँबाट रुई निस्किएको डस्नामाथि निद्रा कुरिरह्यो, तर निद्रा आउँदै आएन। उसले जुठियामाईको स्मृतिबाट मुक्त हुन सानैमा काकासित हेरेको सिनेमाको दृश्य सम्झियो, आफ्नी माताको अनुहार सम्झियो। तर उसको सम्झनाको नदीको लहरमा अचानक बाढी पसे जसरी जुठियामाईको सम्झना आइपुग्थ्यो र उभुइमा बेसमारी मुड्की बजार थियो। चन्द्रमाका दुजस्ता किरण सङ्घार्ने र पोखिएका थिए। सायद त्यही चन्द्रमालाई हेर्दै ढुकुर कराइरहेको होला। अबेरसम्म ढुकुरकुर आइरह्यो। उसको आँत खरो भयो। उसले थोत्रो ग्यालन अनुहारतिर उजाल्यो। पानीका धार मुख र छातीमा पोखियो। जति नै पानी खनाए पनि उसको हुरहुर्ती जलिरहेको हृदयको आगो निभेन। ओछ्यानमा घोप्टो पर्यो। इँटा भट्टामा इँटा ओसार्न आउने सुगियालाई सम्झ्यो। 16 वर्षकी सुगिया, माथि कलेजी ब्लाउज र तल हरिया फुल फुलिरहेको रातो धोती लाउथे। एक चुल्ठो कपालमा रिबन बाँध्थे। घामले डढाएर छाला तोरीको तेल रङको भइसकेको थियो। उसको फुस्रो छालामा एक प्रकारको सौन्दर्य थियो। उसका ओठ मुङफलीका दाना जस्ता थिए। उसका हातहरू खस्रा थिए र कल्लुरामलाई त्यही खस्रोपन मन पर्थ्यो। बेला बेला इँटा दिँदा कल्लुरामले उसका खस्रा हात छुन्थ्यो, तर उसलाई गुलाबको फुलका पत्र छोए जस्तो लाग्थ्यो। सुगियाको आवाज बैंस नभरिसकेको टर्रो थियो, तर उसलाई खैरको जङ्गलमा कोहो कोहो भनेर सोध्ने पन्छीको आवाज जस्तो लाग्थ्यो। सुगिया आफ्नै आमासित इँटा भट्टामा आउन थालेपछि कल्लुरामको मरुभूमि जस्तो संसारमा अचानक हजार थरी फुल फुलेका थिए। खैर र सिसोका रुख हलक्क बढेका थिए। एकअर्काका पखेटा समाएर उड्ने पन्छीहरू आएका थिए। बादल लाग्थ्यो, पानी पर्थ्यो, इन्द्रणीले बाँसका अग्ला खुट्टा टेकेर सर्कस देखाउँथ्यो। उसले बिहान बिहान नुहाएर तोरीको तेलले कपाल सपक्क पारेर सर्टमा बटनहरू गाँसेर सुगियाको बाटो हेरिरहन्थ्यो। सुगिया पनि इँटा भट्टामा आउन बिहानदेखि तयारी गर्थे। ऊ मकैका रोटी पकाउँथे, टमाटर, खुर्सानी र धनियाँको अचार बनाउँथे। खुर्सानी र प्याजका टुक्रा पछ्यौरामा पोको पारेर आउँथे। उसले आमा र आफ्ना लागि 6 रोटी बनाउँथे। कल्लुरामको मुस्कान मन पर्न थालेपछि 2 रोटी थप्न थालेकी थिए। तेरो हातमा त जादु छ रे, कल्लुराम अचारमा चोपेको रोटीको टुक्रा चपाउँदै भन्थ्यो। तेरो रोटी पेटमा होइन दिलमा पुग्छ, सुगिया आँस्थे। मुस्कानको डोरीले उनीहरूको दिल पनि एकै ठाउँ बाँधिसकेको थियो। प्रचण्ड गर्मीको हफहपी चलिरहेको हावामा पिरतीको फुलले पत्रहरू फुकाइसकेको थियो। र संयोगवश सुगिया इँटा भट्टामा आउन थालेको एक महिनापछि बाँसबारीमा वर्षा हुन थालिसकेको थियो। उनीहरू प्रेमको झरीमा निथुक्क भिजिरहे। उनीहरूलाई थाहा थियो सुगियाको परिवारले उनीहरूको प्रेम स्वीकार्नेवाला थिएन, किनभने इँटाको थुप्रा जस्ता जातहरूमा कल्लुरामको जात सबैभन्दा मुन्तिरको थियो, दबिएको। तैपनि उनीहरूको दिल बाँध्ने डोरी झन कसिलो हुँदै गयो। भन्छन् नि, अनकन्टार गुफाभित्र सबैभन्दा सुन्दर फुल फुलेको हुन्छ। राति आँखा चिम्म गर्दा पनि उसको आँखाभरि सुगियाको अनुहार झल्झली आउँथ्यो। सुगिया पनि राति सपनामा देखे भन्थे। उनीहरू फुल, चरा र इँटाको कुरा गर्थे। सुगिया आफूले अघिल्लो वर्ष हेरेको फिल्मको कुरा गर्थे। हिरोले बाघको पन्जाबाट हिरोइनलाई बचाएको कथा सुनाउँथे र सोध्थे, कलुवा तैँले फिल्म हेरेको छस्? उसले जीवनमा मात्र एउटा फिल्म हेरेको थियो, काकासित, नागिनको। उसलाई फिल्मको पुरा कथा याद पनि थिएन, केवल एउटा दृश्य याद थियो। दुई अग्ला घरहरूको बीचमा डोरी बाँधिएको, हिरो बच्चालाई पिठ्यौमा बाँधेर त्यही डोरीमा झुन्डिएको र त्यही डोरीमा घस्रदै नागिन आइरहेको। नागिनको हेरेको छु, तर नागिन त जति राम्री थिइन, सुगा कराए जस्तो सुगियाको आवाज इँटा भट्टा भरि फैलियो। सुगियाको हाँसो देखेर उसकी आमा जलसाका इँटा समाइरहेका हात टक्क अडिन्थे। सुगिया भन्थे, फिल्मका हिरो हिरोइन चाँद जस्ता उज्याला हुन्छन् है, आँखा नै तिर्मिराउने, दुधले नुहाउँछन्। उसको कुरा पत्याएझैँ सुगिया शिर हल्लाउँथे। एकछिन गहिरो सोचमा पुग्थे र भन्थे, मसित हिरो हिरोइनको फोटो थियो, बहुतै हेर्थेँ, बापले फालिदियो, चिन्ता नगर, म ल्याइदेऊला। कल्लुराम हात नचाउँदै भन्थ्यो। सुगिया मक्ख पर्थे र हरेक हप्ता सोध्थे, खै फोटो? मगाएको छु, आउँछ। तर उसले हिरो हिरोइनका फोटो मगाउने अवसर नै पाएको थिएन। तैपनि सुगिया निराश नहोस् भनेर ढाँटिरहन्थ्यो। कलुरामसित सुगियाले हिरो हिरोइनको फोटो मागेको, सुटुक्क रोटी दिएको, कर्के नजरले हेरेर मुसुमुसु हाँसेको देख्न थालेपछि जलसाको ओठबाट हाँसो हरायो। जलसाको हाँसो हराएको भोलिपल्टदेखि सुगिया पनि हराई। एक दुई दिन त काम नपरेर सुगिया नआएकी होला भनेर कलुरामले आफ्नो दिलको शिर थपथपाइरह्यो। उसले जलसालाई सोध्न पनि सकेन र हप्ता दिनपछि जलसा पनि आउन छाडी। उसले एक महिनासम्म सुगियाको बाटो हेऱ्यो, तर ऊ आइन। सुगियाको गाउँ बरेवाबाट इट्टाभट्टामा अरू कोही आउँथेन, त्यसैले कलुरामले कसैसित सोधखोज पनि गर्न सकेन। दसैँ आयो गयो, दीपावली आयो गयो, माघी आयो गयो, तर सुगिया आइन। एक दिन ऊ आफै सुगियाको गाउँ पुग्यो। सुगियाको घर खोज्यो, तर घरमा जान डर लाग्यो। उसले दुई तिन दिन लगातार घरको वरिपरि फन्का लगाइरह्यो, तर उसलाई कतै देखेन। नभौदिन उसलाई देख्यो, ऊ एउटा मानिसको पछि पछि हिँडिरहेकी थिए। उसले गाढा हरियो साडी, ब्लाउज र चुरा लगाएकी थिए। सिउँदोमा सिन्दुरको लहरो थियो, कपडाको सानो पोको छातीमा च्यापिरहेकी थिए। ऊ छटपटियो, सुगिया उसलाई देखेर टक्क अडी। उसित हिँडिरहेको मान्छे खुरुखुरु हिँड्दै गयो, ऊ बोल्नै सकेन। सुगिया उसको छेउमा आई र भने, अब मलाई हिरो हिरोइनीको फोटो चाहिन्न। ऊ गई, ऊ त्यहीँ उभिरह्यो, रुँदै घर फर्कियो। कयौँ दिन एकान्तमा भक्कानी रह्यो। उही इटाभट्टाको चिम्नी, उही फराक खेत, उही बुख्याचा, उही भदभदी झुलिरहेका इटाको संसारमा फर्कियो। पाँच महिनापछि उसले सुन्यो, सुगिया त बेसमारी बिरामी भइछ रे, जिउ त पुरै सुन जस्तो भएको छ। सुनेपछि ऊ फेरि सुगियाको सम्झनाले छटपटियो। उसलाई कबुतर झैँ उडेर बरेवा पुगौँ जस्तो लाग्यो, तर सकेन। त्यसको 22 दिनपछि साइकल हाँक्दै आएको मानिसले एउटा सन्देश सुनाएर गयो। ऊ भर्खरै भट्ट बाहिर उछिटेको इट्टा भयो। त्यसपछि उसले सुगियाको बुख्याचा बनायो, गीत गाइरह्यो र प्रतीक्षा गरिरह्यो। एक न एक दिन उसको गीत सुनेर सुगियाको बुख्याचाले शिर हिलाउनेछ र उसले मुक्ति पाउनेछ। स्मृतिमा आइरहेको सुगियाको अनुहार अचानक हरायो र जुठियामैको अनुहार झट्टै आयो। ऊ झस्कियो, आँसुको नुनिलोपन ओठमा लतपत्तियो। उसले छटपटिँदै सोच्यो, साथमा सुगिया भएको भए उसको कपाल सुमसुम्याउँदै सम्झाउँदियो, ऊ सँगसँगै रुँदियो। बिहान शान्तिरामका कुखुरा नबाँच्दासम्म कलुराम छटपटिरह्यो। उसको झोपडीको छानामा शीतका थोपा खसिरहे। सानो झ्यालबाट बिहानी पखको चिसचिसो बतास पस्यो। उसको पसिनाले भिजेको देह चिस्साएर उनिदायो। दिउँसो 1:15 बजे बिउजिँदा कलुरामको देब्रे करङको पातो दुखिरहेको थियो, टाउको गोरुङ्गो भएको थियो, दिमाग धुवा भरिए झैँ धुम्म भएको थियो। ऊ आगोको गोल जस्ता रात आँखा लिएर बाहिर निस्क्यो। सूर्यको तेजिलो प्रकाशले आँखा तिर्मिराए, नाक सकसकायो, मुख आ गरेर हाच्छ्यौ गर्यो। ठकारको सानो डल्लो फुत्त भुइँमा खस्यो। नाकबाट बगेको पातलो सिगन पाखुराले पुछ्यो। आँखी भाउमाथि हत्केला राखेर धानका ठुटामाथि शिर उठाइरहेका मसुरोले भरिएका खेती र हेऱ्यो। मुख्याचाहरू शिर निहुराएर उभिरहेका थिए। उसले एकछिन टोलाएर हेऱ्यो। पेटकटक्क भएपछि ऊ मसुरोबारीको किनारतिर दगुरियो। एकैछिनमा खेतको ठुलो आली पछाडि उसको टाउको चल्मलाइरहेको देखियो, यसो लुकेर बसेको कछुवाको ढाड जस्तो। फर्केर आउँदा उसका दुवै कञ्चरबाट पसिना धार बगिरहेका थिए। पसिनाले भिजेको कपालबाट अमिलो गन्ध आइरहेको थियो। झोपडीको सँगार्नेर एकछिन उभियो। उसलाई भित्र जाउँ कि नजाउँ भइरहेको थियो, गएन। इटाको ठुलो चाङनेर गयो। चाङको डल्लिएको छानेर टुक्रुक्क बस्यो। उसका आँखा बुख्या जतिरै थियो। उसका कञ्चटका नसा छिटिक छिटिक गरिरहेका थिए। के उसले लिएको निर्णय सही हो? उसको सास बढ्यो। कक्रक्क सुकेका ओठमा सुक्का जिब्रो घुमायो। औँलाहरू कमिलाले हल्लाएको दुबोझैँ काँपे। पैताला आगोका गोलमाथि हिँडे झैँ भदभती जल्न थाले। जुरुक्क उठ्यो, मसुरोका खेततिर दगुर्यो, काकाको बुख्या चनेर उभियो। एकपल्ट होलीमा उसलाई पिचकारी किन्न मन लागेको थियो, बन्दुक जस्तो पिचकारी। पैसा माग्न ऊ काकाको अगाडि शिर निहुराएर उभिएको थियो, तर उसका ओठ खुल्दै खुलेनन्। त्यसपछि उसले काकासित कहिल्यै केही मागेन। उसको दिलको कुरा बुझेर काकाले नै दिइरहे। दोस्रोपल्ट फेरि केही माग्न ऊ काकाको अगाडि त्यसरी नै उभियो, तर यसपालि काका शिर निहुराएर उभिरहेका थिए। ऊ बर्बरायो, काका अब यो गाउँ बस्न लायक रहेन, जुठीमाईलाई हिजो धपाइदियो, देखेकै होला। उसले काकाको टाउको उखेलेर भन्यो, अब यहाँ नबस काका, अब यो गाउँ हेर्न लायक रहेन। उसको ज्यानमा बन्देउता चढेझैँ भएको थियो। उसले काकाको हात उखेल्यो, सट च्यातिदियो र उनलाई जरेदेखि उखेलेर पर हुताइदियो। त्यसपछि उसले रामशरण बाजेलाई उखेल्यो, भैरे पण्डितलाई उखेल्यो, कैली बजेलाई उखेल्यो, चिरगाडीलाई उखेल्यो, तुलारामलाई उखेल्यो र ऊ सुगियानेर पुग्यो। सुगिया टल्ल परेर उसैलाई हेरिरहेकी थिए। सुगियातिर बढिरहेका उसका हात टक्क अडिए। उसले सुगियाको शिर सुमसुमायो, देख सुगिया, त यहीँ छेस, मलाई थाहा छ। उसले भन्यो, मैले गीत गाउँदा कहिल्यै शिर हिलाइनस्, त मसित रिसाको रिसाइ भइस्, त जति रिसा म तँलाई प्यार नै गरिरहनेछु, त यहाँ छस, यहाँ। उसले मुटुनेर मुक्का हिर्कायो र आँसु पुस्दै भन्यो, तँलाई पठाउने त मन थिएन, तर हेर, यो गाउँ तेरो दिल बस्न लायक रहेन, तँ जा, मलाई माफ गरिदे, मलाई मुक्ति दे। त्यसपछि उसले सुगियालाई जुरुक्क उचाल्यो, मानव मजाले खटियामा कोल्टे परेर सुतेकी उसलाई जुरुक्कै उचालेको थियो। सुगियाको देह हावामा उफारिदियो अनि बर्बरी झरिरहेका आँसु पुस्दै झोपडीतिर दगुरियो। कलुराम फेरि नितान्त एक्लो भएको थियो। उसको संसारमा चर्को घाम, फराक खेत, इट्टाभट्टाको चिम्नी, माखाको भुनभुन मात्रै रहे। बाँसबारीमा एक फन्का लाएर सुरेश सौतनपुरतिर जाने बेला ऊ इँटाको थुप्रोमाथि उभियो। उसले पश्चिमतिरको आकाश हेऱ्यो। बादलको एउटा धर्को मात्र थियो। उसले त्यो धर्कोलाई स्वर्ग जाने बाटो जस्तै बनायो र सोच्यो, सुग्या, काका, भैरे पण्डित, रामशरण बाजे, कैली बजै, चिलगाडी र तुलाराम यही बाटो हिँड्दै अहिले त माथिसम्मै पुगे होलान्। उसले चिम्सा आँखा बनाएर बादलको थर्कोलाई हेरिरह्यो र सबैलाई विदा गर्न सधैँभन्दा चर्को स्वरमा लामो लामो स्वर तानेर गीत गाइरह्यो। धरतीले कालो कमल उडेपछि लर्खराउँदै तल झर्यो। फेरि बाँसबारीमा उसको गीत कहिल्यै सुनिएन।
सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै हुरीले उडायो सपना सबै हुरीले कस्तो अठोट थियो निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो हिमाल जस्तो अचल रहने हाम्रो प्रीति थियो माया प्रीति को माया प्रीति को ना टूटने डारी कसले काट्यो छुरीले सपना सबै हुरीले।
उपन्यासकार बुद्धिसागरको फिरफिरेको तेह्रौँ अंशको वाचन पृष्ठ 250 सकिएको छ। आगामी साता 14 अंश लिएर आउनेछौँ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ? सुझाव, सलाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ विजय एफएम 101.6 गैंडाकोट नवलपरासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी साता फेरि उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना। प्रविधिका क्षति सँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्रि।
पुनर्जन्ममा पूर्व जन्मको केही अंश थियो पुनर्जन्ममा पूर्व जन्मको केही अंश थियो खोला नाला झरना पहाडको मिठो संगीत थियो कहाँबाट चिने पुरै लाग्यो मिस्टुरी सपना सबै हुरीले उडायो सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै हुरीले।